यौज़ुबिल्लाहि मिनश शैतानिर रजीम। अल्लाह ताला ने हमें जो ज़िंदगी दी है इसकी नेमत से कैसे फ़ायदा उठाए। एक वीडियो देखते हैं, इसका नाम है गिफ्ट ऑफ कैंसर। बेसिकली एक ये यंग लड़का है और जब उसको अचानक पता चला कि उसको कैंसर है, तो वो किस मुश्किल से गुजरा और उसके साथ क्या मामले हुए, और उस वक्त उसको इस चीज़ का एहसास हुआ था कि दुनिया में यानी जो कुछ मैंने अभी तक कमाया है। आप लोग देखेंगे फिर इंशाल्लाह, आपको साथ साथ ही बताती हूँ।
Meet Ali Bennett, a friend of mine, a young Muslim born and raised in Sydney, Australia, who has lived quite a successful life. However, it was only recently that his life took a dramatic turn. This is Ali's story. Where are you at now with your life? What's happened to you?
At this point in my life, wallah, yani, I've been gifted, yani, alhamdulillah, by Allah, with yani, cancer throughout my body, and yani, I've changed my whole life to sort of helping people.
Why do you call it a gift, Ali?
And alhamdulillah, it's a gift because it's a gift because yani Allah's given me a chance to change.
What has having cancer, what has it opened your eyes to?
Yani, subhanAllah, everything in life, yani, even the yani, smallest gift, like yani, breathing fresh air.
Do you feel like you used to take that for granted before? How long have you had cancer?
4 months now.
Ali was diagnosed with stage 4 cancer and given only 7 months to live. Upon finding the news, he immediately sold his successful business and was forced to reconsider the lavish lifestyle he was accustomed to. Everything was to change. Ali, what was your reaction when you came to know you had cancer?
I got rid of my cars, I got rid of my watches, even my clothes. I took them with me overseas and I gave them to a lot of people up there. Alhamdulillah. So I wanted to try to leave this world without anything.
So you're on a mission to get rid of your dunya.
It wasn't until Ali invited us into his room that we truly understood the luxurious lifestyle that he was living and the extent of the sacrifice that he was making.
What's all this, Ali? Talk to me, explain this.
That's a bracelet, yani. Costs about $60,000. Yeah.
What do you have in these boxes, Ali?
They're all my shoes, alhamdulillah.
Louis Vuitton?
All Louis Vuitton.
How much is something like this worth, Ali?
They're probably about 1300.
How much you pay for that, Ali?
About 700.
Thongs.
For a pair of thongs, yeah.
So what's happening with the sunglasses here, Ali?
I just like collecting different sunglasses.
Yeah.
I've got rid of a lot of them. I gave them to a couple of brothers in Africa, alhamdulillah.
So you're telling me there's a kid in Africa that's walking around with Louis Vuittons and can I try one of these hats on? I've only mentioned them in my talks like 100 times.
You can try the red one on. It's limited edition one. Barakallah.
What do you reckon, Els?
Sheikh Gucci.
Ali's interest in the dunya has left him abruptly and no longer holds a place in his heart.
So Ali, what do you feel now like when you look at this?
And driving something like this doesn't really cross my mind anymore. It's not, yani, it's not something I would want to do no more. After someone tells you, or you find out that you're sick, or you haven't got much time in this life, wallah, this is the last thing, yani, you would want to chase. And this is how we should be living our life every day.
Car like this, people would love to be in it. People would love to own. People would love to drive it.
Wallah, they're going for the wrong goals. And you realize that when you get sick, when someone tells you you haven't got long to live, you realize all this stuff, it does not benefit us in any way.
So what's the value of this in your heart now?
This? this is worth yani one pair of thongs for a little African child with no thongs. Wallahi, it's worth more than me to see him smile with a pair of thongs than own one of these. Wallahi al-azim.
Ali has since dedicated the remainder of his life and wealth to helping those who are far less fortunate than him. After an emotional journey to Africa, Ali has established a charity titled Muslims Around the World Project. The organization wasted no time in the construction of a masjid and a school in Africa to serve as an ongoing charity for him when he finally has to depart this world.
Well, it all started from when I went to the cemetery when a brother that has a saying that has cancer passed away. And I was at the cemetery and I was just thinking to myself, you know, after you go, there's nothing. There's no one there for you. No mother, no father, no brother, no sister, except for your deeds. Even your money is not going to be there for you. So the only thing that's going to be there for you is a sadaqah. And that's the only thing that's going to help you gradually through your time in the grave till you get to the ultimate destination.
As the reality of death further sinks in, Ali spends most of his personal time in preparing himself for his final meeting with his Creator, Allah.
The Prophet of Allah says, sallallahu alaihi wasallam, more or less, he says, he who loves to meet Allah, Allah loves to meet him. And he who hates to meet Allah, Allah hates to meet him. Are you loving to meet Allah?
Because of this cancer, I've been advised by one of the brothers to take a special drug to help me with pain and stuff. And subhanAllah, it's very strong. I took a bit too much and I came into a whole different world within not knowing where I was. And it was very hard for me. And subhanAllah, I actually seen things I've never seen before. And my family were there all standing around me and I was pointing up and I was saying, Ya Allah, take me. And it was that beautiful what I was seeing. I just wanted to go. And the next day, subhanAllah, I woke up and I was upset that Allah didn't take me.
Well, I ask Allah subhanahu wa ta'ala to purify you and to give you shifa, to keep you around us for a long time. Okay. Allah, may Allah subhanahu wa ta'ala reward you.
अब देखिए कि उसको तो ये पता है चल गया कि उसको डॉक्टर्स ने 4 माह बोला है, हमें से किसको पता? और उसको इतना मौका मिल गया कि अपनी दुनिया को गेट रेड कर दे, जान छुड़ा ले, हमने पता नहीं एक चलते फिरते निकल जाना इस दुनिया से। दुनिया जमा की और वो उस वक्त दुनिया में बेकीमत हो गई, $60,000 का एक ब्रेसलेट। कितने लाख बंदे हैं आपके पाकिस्तान के? $60,000, $1,700 की एक जूती, $700 की एक चप्पल, ब्रांड, इनको ब्रांड्स कहते हैं ना, तो वो जूती पहन के क्या मौत से बच जाएगा? हमारी जिंदगी कितनी है? ये जो अल्लाह ताला ने हमें वक्त दिया ना, अगर हम इसकी वैल्यू पहचाने ना, तो हर दिन कई हजारों का लाखों का जो हम गुजार देते हैं, आज नहीं, आज छुट्टी कर लो, कल से शुरू करेंगे, चले मैं नेक बनूंगी बस जरा इस काम के बाद, किसको पता है? आपको पता है कि जिसने आज नेकी शुरू की और जिसने कल नेकी शुरू की, हदीस में आता है कि एक दिन की नेकियों का फर्क पहले को दूसरे से पहले जन्नत में ले जाएगा। दो लोग इकट्ठे मुसलमान हुए थे, एक शख्स तबई मौत मरा, नेचुरल डेथ जिसको कहते हैं, लेकिन दूसरा उससे एक हफ्ता पहले शहीद हो गया। यदि एक शहादत की मौत मरता तो दूसरा उसके एक हफ्ते बाद आम तौर पे जैसे मौत आती है, तो किसी ने ख्वाब में देखा कि जो शख्स बाद में मरा है और आमतौर पर मरा है तो वो जन्नत में पहले दाखिल हुआ है और शहीद बाद में। तो सहाबा ने अल्लाह के नबी से पूछा कि ये क्या बात हो गई, हमारा तो ख्याल है कि शहीद का दर्जा ज्यादा है, मुकाम भी ज्यादा है। तो आपने फरमाया कि वो दूसरे को जो उससे एक हफ्ता ज्यादा जिंदगी मिली, اور اس میں جو اس نے اپنی روٹین کی نیکیاں کی وہ اس کا مقام شہید سے بڑھا گئی. یہ زندگی اتنی بڑی دولت ہے. کیوں حدیث میں آتا ہے کہ اللہ کی نظر میں سب سے خوش قسمت وہ ہے کہ جس کو لمبی عمر ملے اور وہ نیکیاں زیادہ کرے. تو ہر دن کروڑوں کا ہے. آپ سو کے گزار دیں, آپ فلمیں دیکھ دیں, آپ بازار کی زینت بن جائیں, آپ بے مقصد زندگی بسر کریں, کیے ہوئے کاموں کو دہرائیں, یا جو پہلے ہی بہت ہے وہ اور کرتے جائیں, آپ نے ایک کروڑ ضائع کر دیا اور اسی کروڑ کو آپ انویسٹ کر دیں تو ہو سکتا ہے وہ ایک دن آپ کو جنت میں لے جائے. آج جنت میں جانا آپ کے لیے آسان ہو, کل مشکل ہو جائے. اس لیے کبھی بھی کوئی نیکی کا خیال آئے نا تو پینڈنگ پہ نہ ڈالیں, پیچھے نہ ڈالیں, کر لوں گی, دیکھتی ہوں کیسے ہوگا. اور مجھے ایسے لگتا ہے کہ آج ہم مسلمان سب سے زیادہ جس چیز میں کیئر لیس ہیں نا وہ ٹائم ہے. ڈھیلے, سست, ہماری چلنے کی رفتار بتاتی ہے ہمارے پاس کوئی گول نہیں ہے. آپ نے یہاں سے اٹھ کے واش روم میں جانا ہوتا ہے نا, آپ کی چال لوگوں کو بتاتی ہے ان کو نہ روکو. واش روم میں جاتے ہوئے بھی ہماری سپیڈ تیز ہوتی ہے. بچہ کھڑکی کی طرف جا رہا ہو, آپ کی نظر پڑ جائے, پھر یہاں سے وہاں تک کا سفر آپ کی چال بتاتی ہے کہ گول بڑا سخت ہے. ہماری چال بتاتی ہے کہ ہمارے پاس کوئی گول نہیں ہے. ہمارا جینا, ہمارا اٹھنا, ہمارا بولنا, ہمارا کھانا, ہمارا پینا, یہ بتاتا ہے کہ اٹس فائن, میرا گھر ٹھیک ہے, میرا کھانا پک گیا, میرے بچے تعلیم لے رہے ہیں, میرے خاندان میں سب ٹھیک ہے. اور یہ تو عام روٹین کی باتیں کرتے ہیں. اگر اللہ رحم کرے کوئی خوشی کا موقع آ جائے پھر تو ہمیں نمازیں بھی بھولی ہوتی ہیں. ہم کہتے ہیں اب کون یاد کرے اللہ کو, کریں گے جب فارغ ہوں گے. تو ضرورت ہے ہم اپنی زندگی کو کیش کرائیں. یہ زندگی کی دولت واللہ ہی یہ ہمیشہ نہیں رہے گی. ہر آنے والا دن آپ کو مجھے یہ پیغام دے رہا ہے کہ آج مجھ سے کچھ لے لو, کل میں نہیں رہوں گا. جس نے آج نیکی شروع کی اور جس نے کل کرنی ہے, زمین آسمان کا فرق ہے اس کے بیچ میں. تو زندگی کو بڑے گولز کے ساتھ گزاریں, بڑے مقاصد کے ساتھ گزاریں. آپ کی میری زندگی ختم ہو رہی ہے, برف کی طرح پگھل رہی ہے. برف بھی چھوٹی چیز ہے, احساس ہی نہیں ہو رہا. آپ خود اپنے بچوں کی صورت میں خود کو دیکھیں. بچے نہ ہوں تو بندے کو لگتا ہی نہیں ہے کہ وقت گزرا. یا آپ کے جوان ہوتے ہوئے بچے آپ کو بتا رہے ہیں نا کہ اب آپ بوڑھے ہو رہے ہیں, آپ بڑے ہو رہے ہیں, آپ کا وقت کم رہ رہا ہے, ان کا وقت آگے آ رہا ہے. تو اسلام جب دل میں آتا ہے نا تو یہ جو مقصد جس پہ ہم ساری بات کر رہے تھے نا کہ اللہ کے دین کو بلند کرنا, یہ سارا کچھ اس کے اندر ڈال دیں کہ وقت کی قدر کریں گے تو اللہ کے بندوں کو فائدہ دیں گے. اب اگلا جو ٹاپک ہے وہ ہے کہ جب اسلام میں ہر چیز ہی عبادت بن جاتی ہے اور سیاست تک عبادت ہے, تو تھوڑا سا یہ لفظ جمہوریت کو دیکھتے ہیں کہ اسلام کی عمارت یا بلڈنگ میں اس کا کیا مقام ہے. تو ہم تھوڑا سا پڑھیں گے جمہوریت کو کہ جمہوریت کی اسلام میں کیا گنجائش ہے اور کہاں کھڑی ہے اور اس کے ساتھ ہم کس طرح سے آگے چل سکتے ہیں. تو پیج نمبر ہے 110, اس کا بالکل آخر ہے, اسلام اور جمہوریت. یہاں ایک بات سمجھنی چاہیے کہ اسلام میں اور جمہوریت میں ایک بنیادی فرق ہے. پہلی بات تو یہ کہ اسلام میں حاکمیت اعلیٰ, حاکمیت اعلیٰ کیا ہوتی ہے, سب سے اعلیٰ درجے پہ سپریم پاور یا سپر سپریم پاور اللہ کو حاصل ہے. جمہوریت میں لوگ کیا کہتے ہیں, حاکمیت اعلیٰ یعنی اقتدار عوام کو حاصل ہے. تو جمہوریت اور اسلام کا فرسٹ کانٹراڈکشن دیکھ لیجئے کہ اسلام میں حاکمیت اللہ کو ہے. ہماری وہ بک میں لکھا ہوتا تھا شاید معاشرتی علوم کی یا کیا, کہ اسلام میں حاکمیت اعلیٰ کا حق اللہ کو. یقین کرے کبھی یہ جملہ سمجھ ہی نہیں آیا تھا پڑھتے ہوئے, یہ حاکمیت اعلیٰ کیا ہوتی ہے. تو جمہوریت میں عوام کو کہتے ہیں, وہ صرف اللہ کی ذات کو حاصل ہے. طاقت کا سر چشمہ عوام نہیں ہے, طاقت کا سر چشمہ اللہ کی ذات ہے. کیا نام ہے اللہ تعالیٰ کا؟ القوی. اللہ طاقتوں والا ہے. اللہ بہتے ہوئے جہازوں کو الٹا سکتا ہے, کھڑی عمارتوں کو گرا سکتا ہے. اس لیے ضرورت ہے اس بات کی کہ آپ اور میں اپنے اوپر ان چیزوں کو لیں. حاکمیت صرف اللہ کی ہے, حکم بھی اس کا ہے اور امر بھی اس کا ہوگا. یہ تو اگر آپ کو یاد ہے سورۃ الاعراف کی آیتوں میں ہم نے اس کو کتنی ڈیٹیل سے پڑھا تھا کہ حکم اور امر میں کیا فرق ہے. لوگ امر مانتے ہیں اس کا, حکم نہیں مانتے ہیں. کہتے ہیں یہ دنیا اللہ کے کن فیکون کی وجہ سے بن گئی, ٹھیک ہے, دیٹس اٹ, ناؤ ہی ڈونٹ ہیو اینی اتھارٹی. نہیں آج بھی اس کا حکم چلتا ہے, اتھارٹی بھی اس کی ہے. یہ ایسی جیسے آپ کسی کو وزیر اعظم مان لیں پھر کہیں آپ اس کے آرڈرز نہیں مانیں گے, تو بیوقوفی ہے نا. تو آپ کہتے ہیں اللہ کو تو اللہ مانتے ہیں پر اس کے حکم نہیں مانیں گے, یہ ٹھیک نہیں ہے. دوسرا بنیادی فرق اسلام اور دنیا کے نظام میں خصوصاً آج کل کی جمہوریت میں یہ ہے کہ اسلام مشاورت کا نظام ہے, لوگوں کے ساتھ معاملات میں مشورہ کیجئے. ان کا معاملہ آپس کے مشورے سے چلتا ہے, لیکن مشورہ دینے کی صلاحیت میں ایک شرط ہوگی, وہ علم اور تقویٰ ہوگا. ہر شخص حکومت کے معاملات, حکومت کے دھارے کو نہیں بدل سکتا, پلٹ نہیں سکتا جب تک کہ وہ اس کی صلاحیت علم اور تقویٰ نہ رکھتا ہو. کوئی ایسا شخص امیدوار نہیں بن سکتا جو علم اور تقویٰ سے خالی ہو. اس معاملے میں ہمارے آئین کی دفعہ 62 اور 63 یعنی جو رولز ہیں 62 اور 63 نمبر کے, وہ کہہ رہی ہیں, لیکن بد نصیبی ہے کہ اس پر آج تک عمل نہیں کیا جا سکا. اتنی بات کا خلاصہ کیا, ڈیموکریسی یا جمہوریت جس کو کہتے ہیں اس کا ایک معروف سلوگن ہے, گورنمنٹ بائی پیپل فار پیپل. ایسی ہے نا, کچھ اور بھی ایک تیسرا لفظ بھی ہوتا ہے, گورنمنٹ بائی پیپل فار پیپل کہہ لیں. تو پہلی بات ہے کہ اسلام گورنمنٹ بائی پیپل نہیں کہتا, گورنمنٹ یا گورنر بائی اللہ, گورن بائی اللہ, اللہ کی اتھارٹی چلے گی. دوسری بات ہے کہ ایک جاہل اجنبی دیہاتی کا ووٹ اور ایک مسجد کے امام یا مفتی کا ووٹ ایک برابر, ڈبے میں سے ووٹ کتنے نکلے ہیں, اصل یہ بات ہے کوانٹیٹی کے کوالٹی. جمہوریت کوانٹیٹی کانشیس ہے, اسلام کوانٹیٹی کانشیس ہے. جو لوگ علم اور تقویٰ میں قریب ہوتے ہیں وہ پہلے ہی حکمران کے قریب ہوتے ہیں, وہ اچھے مشورے دیتے ہیں. اس حکمران کو کچھ بھی ہو جائے تو باقی لوگوں میں سے ہی کوئی چوز کر لیا جاتا ہے. تو لہٰذا جمہوریت اسلامی کبھی نہیں ہوتی. آج پوری دنیا پہ آپ دیکھیے یہ غیر اسلامی نظام ہے, اور ہمارے دل میں اس کے لیے نہ کوئی گرج, نہ غصہ, نہ اس کو بدلنے کا کوئی پلان, نہ کوئی اس کو بدلنے کا ارادہ, اور نہ کوئی گلٹ ہے. بڑے پیار سے کہتے ہیں اسلامی جمہوریہ پاکستان. جمہوریت کبھی اسلامی نہیں ہو سکتی. ہم کہتے ہیں جمہوریت کے ساتھ اسلام کی بیساکھی لگانے سے یہ اسلامی ہو جائے گی, تو یہ تو ایسے ہی ہو گیا کہ اسلامی شراب, اسلامی زنا, تو بات بن جائے گی حلال زنا, بیوقوفی کی باتیں ہیں نا. تو نان اسلامک چیز کو آپ اسلامک نہیں کہہ سکتے. 60 سے اوپر کیا 70 سال اب تو ہونے کو آ رہے ہیں, ابھی تک تو ہم اپنے ملک سے یہ بیساکھی نہیں اتار سکے. آپ کو مسئلے سمجھ آ رہے ہیں اپنے ملکوں کے؟ وہاں کے مسئلے بجلی, پانی, گیس, لوڈ شیڈنگ نہیں ہے, مہنگائی بھی نہیں. وہاں کا مسئلہ یہ کہ حاکمیت اللہ کی نہیں چل رہی, طریقہ سسٹم ہی غلط ہے. آپ کسی ادارے کو رن کر رہے ہیں اور آپ اس کا جو سٹاف چوز کرتے ہیں اس کا طریقہ ہی غلط ہے, تو آپ کا ادارہ کیسے پرموٹ کرے گا؟ تو سب سے پہلی چیز یہ بدلنے کی ہے. حضرت عثمان رضی اللہ عنہ کو قتل کرنے کے بعد ایک ہنگامہ کھڑا ہو گیا اور بد نظمی کی کیفیت ہو گئی کہ اب خلیفہ کس کو بنائیں. حضرت علی سے بہتر کوئی آدمی نظر نہ آیا. بلوائی لوگ, بلوائی کون تھے؟ جنہوں نے حضرت عثمان کی جان لی تھی, جلوس نکال کر حضرت علی کے دروازے پر آ گئے. امیر المومنین آپ ہمارے خلیفہ بن جائیں, آپ امت کی ڈوبتی ہوئی کشتی کو بچا لیں, آپ ہی اہل ہیں. حضرت علی نے ان سے پوچھا کون ہو تم؟ ہم اہل مدینہ ہیں. اچھا اہل مدینہ, کون ہو تم؟ وہ فلاں قبیلے کا, وہ فلاں قبیلے کا. آپ نے فرمایا وہ لوگ کہاں ہیں جنہوں نے ابو بکر کو خلیفہ بنایا تھا, جنہوں نے عثمان کو خلیفہ بنایا تھا, جنہوں نے حضرت عمر کے ہاتھ پر بیعت کی تھی. پتہ چلا جی وہ تو گھروں میں بیٹھے ہوئے ہیں. حضرت علی نے کہا میں ان کے ہاتھوں سے خلیفہ بنوں گا, تمہارے ہاتھوں سے نہیں. خلیفہ بنانے کا حق کنہیں کو پہنچتا ہے؟ وہ صاحب رائے, صاحب علم اور صاحب تقویٰ ہیں. تمہاری زندہ اور مردہ بات کی پرواہ نہیں کرتا ہوں, جاؤ اپنے اپنے گھروں میں چلے جاؤ, تمہارے کہنے سے میں خلیفہ نہیں بنوں گا. حضرت علی ان کے کہنے سے خلیفہ نہیں بنے. جب وہی لوگ اپنے گھروں سے نکل کر آ گئے جنہوں نے ابو بکر صدیق کو خلیفہ بنایا, عمر کے ہاتھ پر خلافت کی بیعت کی, حضرت عثمان کو خلیفہ بنایا تھا, تو حضرت علی چاروں نہ چار یعنی چاہتے نہ چاہتے خلافت کے لیے تیار ہو گئے. یہاں سے معلوم ہوا کہ حریرے غیرے کو بادشاہ سازی, حکومت سازی اور حکمت عملی یعنی پالیسیز بنانے کا اختیار نہیں ہے. اس کے برعکس آج ہمارے ملکوں میں کیا ہو رہا ہے, یہ اس کی ایک مثال لکھی ہے. 1970 میں الیکشن کا دن تھا, ایک بوڑھی عورت چلی آ رہی تھی. میں نے پوچھا بی بی کہاں جا رہی ہو؟ کہنے لگی ووٹ دینے جا رہی ہوں. मैंने कहा किसको बोली अली की तलवार को मैंने कहा बिल्कुल ठीक है जहां ये ज़हनी सता हो और वहां इसका वोट और अलामा इकबाल का वोट एक बराबर हो तो ऐसी जमहूरियत महज जहालत नमाजी है तलवार समझे वो किसी का इंतहाबी निशान था तो वो इतनी भोली औरत है कि उसको पता ही नहीं कि तलवार है उसने कहा हजरत अली की तलवार है तो मैं इसको वोट दे रही हूँ तो जहाँ घोड़े और कह लीजिए कि गधे एक बराबर बिके तो उस जगह से आपको क्या मिलेगा एक और फर्क भी है वो क्या इस्लाम और जमहूरियत में दूसरा बुनियादी फर्क यह है कि इस्लामी निज़ाम शुराइयत में यानी मशरों में अल्लाह और रसूल की इताअत शर्त है या अय्युहल्लज़ीना आमनू अतीउल्लाह व अतीउर्रसूल व उलिल अम्र मिनकुम अल्लाह की इताअत करो रसूल की इताअत करो और तुम में से जो साहिब अमर हो इनकी इताअत तुम पर वाजिब होगी सूरत निसा की आयत है सुलेमान नदवी ने बड़ी हैरतनाक बात लिखी है वो फरमाते हैं कैसा दौर आ जाएगा खुदा न खास्ता जबकि हाकिम वक्त अल्लाह की इताअत पर कायम ना हो अल्लाह के रसूल की इताअत पर कायम ना हो फिर उलुल अम्र हाकिम नहीं होंगे फिर उलुल अम्र उलमाए रब्बानी होंगे अहले हक उलमा होंगे इनकी इताअत करनी पड़ेगी आज आप देखिए कि ये बात सच है कि नहीं क्या आज हमारे हुक्मरान वाकई अल्लाह की इताअत पे हैं अल्लाह नोज़ द बेस्ट अमूमियत का हाल क्या है लेकिन आप देख लीजिए कि बास लोगों के बारे में तो ये सुना है कि उनको पूरी नमाज भी नहीं आती रियली अपने आप को हम सोचें कि हम किस दलदल में फंसे हुए हैं और हम सुकून से बैठे हुए हैं हम सब को अल्लाह ताला से इस बात की दुआ करनी है कि अल्लाह हमारे हाथों से कोई ऐसा काम ले ले कि जिसके बाद हम तेरी नज़रों में सुरखरू हो जाएं और आप देखिए हम तो चंद ख़वातीन है ना हमारी क्या औकात है बड़े बड़े मर्द बड़े बड़े फकी इंटेलेक्चुअल्स और प्रोफेशनल्स मौजूद हैं पाकिस्तान में सबके कंधों पर ये बात है जो हक के लिए आवाज़ नहीं उठाता और जो उठाते हैं वो फिर और ही कुछ मुश्किलों का शिकार हो जाते हैं वजह क्या है अपोजिशन बहुत है कौन आने देगा आपको इस्लामी निज़ाम पाकिस्तान में उनको पता है जिस दिन इस्लामी निज़ाम आ गया सबसे पहले तो हमारी वो कहना चाहिए चटाइयाँ गोल होंगी वो आने ही नहीं देंगे आपके पास इस्लाम तो इसके लिए तो मुसलमानों को फिर इत्तेहाद की ज़रूरत है जब कभी इलेक्शन का दौर था मुझे अपने बचपन की सुनी हुई बातें याद आ जाती हैं सियासी इत्तेहाद का नाम सुना आज कल मुस्लिम लीग और पीपल्स पार्टी में इत्तेहाद हो गया MQM मुस्लिम लीग से मिल गई जिसको वो क्या कहते हैं कि आजकल इनका इत्तेहाद हुआ हुआ लिख लें बातिल का इत्तेहाद कभी पनपता नहीं है सोच आपकी है ना कि चलो ये जिस जो कश्ती डूब रही है उससे उतर कर दूसरी में बैठ जाओ और लोटे की तरह घूम जाओ उसका नुकसान होगा और इसकी बहुत बड़ी मिसाल सीरत में है कोई वाकया याद आ रहा है आपको जी वो अलग हो गया और इससे बहुत बड़ी एक और मिसाल सीरत में मौजूद है लोग जुड़े थे बातिल के ऊपर और खुद ही फूट पड़ गई ग़ज़वा खंदक सारा मक्का और सारे यहूद और बड़े बड़े कबीले मिलके आए थे आज इस्लाम को ख़त्म करें वहाँ एक महीना बैठना पड़ा आपस में फूट पड़ गई सब आपस में लड़ भिड़ के चले गए अगर आप हक पे हैं ना तो पूरे शहर भी आपके खिलाफ जमा हो जाएगा ना एक वक्त आएगा वो फिर पलट जाएगा इस्लाम के मुकाबले में कभी कोई चीज़ नहीं रहती तो ये कह रहे हैं कि जब हुक्मरानों के पास दीन ना रहे ना तो फिर हुकूमत का हक उलमा के हाथ में लेकिन उलमा किसी एक झंडे के नीचे जमा तो हों लाएं कौन सा दीन किस मस्जिद का दीन किस मसलक का दीन किस फिक्र को लेकर चले आज उम्मत को डस गई ये चीज़ें अल्लाह ताला हमारे लिए हालात अच्छे कर दे बेसत से पहले हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के दो लक़ब थे एक सादिक और अमीन सादिक सिद्क और अमानत मामलात की बुनियाद है सिद्क के तकाजे से अपनी खुशी से अमल कर लिया जाए तो वह अमानत और दयानत होती है अगर सिद्क और सच्चाई के तकाजे पर जबरन अमल कराया जाए तो वह अदल कहलाता है इरशाद बारी ताला है कि अगर लोग खुद बखुद अदल पर कायम ना हों तो इसका इलाज हदूद व ताज़ीरात का निज़ाम है जो बज़ोर शमशीर आहन कायम होगा तलवारें लोहे की चुनाचे फरमाया हमने लोहा उतार दिया और इसमें बड़ी दहशत और दबदबा है तलवार लोहे से बनती है असलहा लोहे से बनता है और इसमें लोगों के लिए मुनाफा है सारी बात का खुलासा क्या है کہ صادق اور امین ہونا معاملات کی بنیاد ہے. آپ دیکھیں صدق اور امانت اسی کی بنیاد پہ تو معاملے چلتے ہیں. شوہر بیوی سے سچا نہ ہو, بیوی شوہر سے خیانت کرے تو گھر چلتا؟ کبھی بھی نہیں چلے گا. جب ایک چھوٹا سا گھر جھوٹ اور خیانت کی وجہ سے خراب ہوگا تو ایک ملک کیسے پنپے گا, ایک امت کیسے چلے گی؟ جب ذاتی مفادات ہمیں اتنے پیارے ہو جائیں کہ دین کا مفاد تو ہم بہت پیچھے ڈال دیں تو وہاں خیر نہیں ہوگی. آج دین کے نام پر بھی جو کام ہوتا ہے اس میں بھی اللہ تعالیٰ صدق اور امانت ہمیں دے دے. ہر چیز میں انسان اپنے آپ کو اللہ کے آگے پیش کر دے کہ اللہ میں تیرے لیے یہ کام کر رہا ہوں اور میری ساری چیزیں تیرے سامنے کھلی ہیں. آپ انسانوں کے لیے کوئی کام کریں گے تو انسان آپ کو کتنا کو جج کریں گے, ان کی نظر کتنی تیز ہے اور ان کا ویژن کتنا اسٹرانگ ہے. یہ اللہ ہی کے لیے کام ہوتا ہوتا ہے. اب جب لوگ صدق اور امانت پہ نہ چلے تو زبردستی اگر آپ کروائیں گے وہ کام تو عدل کروائیں گے, اور حکمرانوں کا کام ہے کہ وہ عدل قائم کریں. تو اللہ تعالیٰ نے اگر یہ حدود اور تعزیرات لگائیں جس کو اسلامی سزائیں لوگ کہتے ہیں تو یہ کوئی ہر وقت کرنے کا کام نہیں ہے. یہ ایک تھریٹ ہے کہ چوری کرو گے تو ہاتھ کٹ جائے گا, سر عام لوگوں میں جا کر محفلوں میں زنا کرو گے کہ چار لوگ تمہاری گواہی دے دیں پھر تمہیں ہم کوڑے بھی لگوائیں گے اور پھر تمہیں رجم بھی کرائیں گے. یہ تھریٹ ہے. جب یہ عملی طور پہ لاگو ہوتی ہیں چیزیں تو آٹے میں نمک کے برابر یہ کیسز رہ جاتے ہیں. آپ اپنے بچے سے ڈرنا شروع کر دیں, آپ کا بچہ آپ کو ڈرانا شروع کر دے گا. آپ اسے دبنا شروع ہو جائیں وہ آپ کو دبانا شروع کر دے گا. تو ایک بچے کی یہ فطرت ہے تو آپ بتائیے کہ انسانوں کی یہ فطرت نہیں ہے. تو جتنا آپ غلط چیز میں آئیں گے اتنا آپ پھر زیادہ اپنے آپ کو مجبور محسوس کریں گے, دوسری چیزوں میں اپنے آپ کو لے کر چلیں گے. تو لہٰذا خلاصہ کیا اس بات کا نکلا کہ اسلام کے معاملات میں حکومت چلانے کا بہترین نظام وہی ہے جو اللہ کے نبی کا تھا. اب یہاں جمہوریت پہ تو تھوڑی سی بات ہوئی ہے, میرا فرض بنتا ہے کہ میں آپ کو اسلام کی بنیادیں سکھاؤں یا اسلام کی بات کروں تو میں پھر اسلام کا بھی نظام بتا دوں. تھوڑا سا خلفائے راشدین کے دور کو سامنے رکھتے ہوئے چند باتیں کرتے ہیں. پہلی بات یہ کہ اسلام میں عہدے یا امارت مانگی نہیں جا سکتی. سوری, جو مانگے کا اس کو نہ دو. جمہوریت میں کیا ہوتا ہے, ہمیں ووٹ دو, آپ کے ووٹ کے حقدار, اور بڑے بڑے بینر جس میں تصویریں لگی ہیں اور سارے شہر میں اب لگے اور کروڑوں روپے آتا پتہ نہیں وہ کہاں سے ہے جس سے آپ کنونسنگ کرتے ہیں کہ آپ لوگوں کو بلا رہے ہیں. فرمائے جو مانگے اس کو نہ دو. پھر دوسرا فرق دیکھیے کہ جس کے اوپر خلافت پیش کی گئی نبی صلی اللہ علیہ وسلم کے بعد اس نے اس کو لینے سے انکار کیا, لیکن بعد میں ذمہ داری سمجھ کر اور اہلیت کی بنیاد پر دین کی مدد کے نام پر قبول کیا. ابو بکر, عمر, عثمان, علی چاروں خلیفہ اس پہ گواہ ہیں. جبکہ جمہوریت میں کیا ہوتا ہے, بس زور بازو کہا جاتا ہے کہ ہمیں ووٹ دو اور ملنے پہ. تیسرا فرق دیکھیے کہ جس کو بھی اسلام میں خلافت یا امارت دی وہ رویا کہ آج میرے کندھوں پہ اتنی ذمہ داری آ گئی ہے, اتنا بڑا ذمہ دے دیا مجھے. جبکہ ادھر دوسری طرف مٹھائیاں اور لڈو بٹتے ہیں, جشن منائے جاتے ہیں, فتح کے جشن, صحابہ اللہ کے سامنے رو رو کے جشن مناتے تھے. آج کے دور میں آپ دیکھیں تو دولت کی نمائش کا ڈھیر لگ جاتا ہے. پھر اس کے بعد اگلی چیز دیکھیے کہ اسلام میں جس کو بھی ذمہ داریاں دی نا, اس نے اس ذمہ داریوں کو دل پہ لیا کہ موٹا جسم سوکھ کے کانٹا ہو گیا. عمر بن عبدالعزیز کی مثال موجود ہے, شہزادے تھے اور جب خلافت ملی سوکھ کے کانٹا ہو گئے. کہتے ہیں ان کے جسم پہ چٹکی کاٹو تو یہ صرف سکن رہ گئی تھی, گوشت ختم ہو گیا تھا. راتوں کو اٹھ جاتے تھے, ان کی بیوی کہتی تھی آپ کو کیا ہے, ایک دم سوتے تھے نا تو نیند میں ہڑبڑا کے اٹھ جاتے تھے. کہتی کیا ہوا, تو بھی قرآن کی آیت پڑھتے تھے کہ بیوی کیا بنے گا جس دن اللہ مجھ سے اس حکومت کے بارے میں پوچھے گا. ذمہ داری لینا کوئی چھوٹی بات ہے, یہ بہت بڑی بات ہے. راتوں کی نیندیں اڑ جاتی ہیں. اور عمر کے دریائے فرات کے قریب کتے کے بھوکے رہنے کی بات تو آپ نے بیسیوں بار سنی ہوگی. उमर की पुश्त पे चंडी पड़ गई थी, वो जो निशान नहीं होते खुरतरे से गुठियां पड़ जाती हैं, कमर पे बोरियां लाद लाद कर बेवाओं के घरों में जाकर देते थे। इमेजिन करें आज के किसी हुक्मरान को तसव्वुर में लाएं, कमर पे एक बोरी डालकर किसी गरीब को रात के अंधेरे में दे के पता भी ना चले। उमर की बीवी है और दर्द जह में मुबतला एक औरत की मदद कर रही है बच्चे को डिलीवर करने में। ये आजजी चाहिए थी उस दौर में, ये आजजी थी, आज रौनक टपकती है। आप इमेजिन करें, हजरत अली का दौर है और किसी ने हजरत अली को देखा तो सूखी रोटी पानी में भिगो के खा रहे हैं ईद के दिन, तो कहा कि उमर ए अली आज तो ईद का दिन है, आज सूखी रोटियां खा रहे हैं। तो कहने लगे कि अली की ईद उस दिन होगी जिस दिन उसका रब उसको कह देगा कि जा अली, मैंने तुझे जहन्नम से बचाकर जन्नत दे दी। फमन जुख सिखानी नारी बहुत खिलल जन्ना। फिर एक और फर्क नोट कीजिएगा, इस्लाम में खिलाफत या हुकूमत जिसको भी मिली ये ता दमे मर्ग होती है, मौत तक। इसके बरक्स जो आज निजाम दुनिया में चलता है वो इलेक्शन 5 साल, अमेरिका में शायद 7 साल के लिए सदर कोई बनता और पाकिस्तान में शायद 5 साल के लिए बनता। जबकि आप देखिए अबू बकर कब तक खलीफा रहे, मरते दम तक, उमर मरते दम तक, उस्मान मरते दम तक, अली मरते दम तक। इस्लाम कहता है आपको अगर काम करना आ गया तो जियो और काम करो। इस्लाम में पेंशन का तस्वुर भी नहीं है। ये जो आपको 60 साल की उम्र में बेकार करके बिठा देते हैं ना, ये गलत करते हैं। यानी गोया कि आप अब इंतजार करें मौत की ट्रेन का, आप उसमें बैठने वाले हैं, जितनी देर आप बैठे हैं हम आपको खाना पानी देते हैं। इस्लाम में ये नहीं है। इस्लाम में जो जितना ओल्ड होता है ना उतना गोल्ड होता है। जबकि आप देखिए दूसरी तरफ, फिर आप देखिए कि जब खलीफा बनते थे, उमर बने, अबू बकर बने, उस्मान बने, तो उनकी बेसिक प्रायोरिटी क्या थी, अल्लाह और उसके रसूल का हुक्म। आज अमूमन बड़ी ताकतें, पॉलिसीज, मजबूरियां और कुछ। फिर एक बहुत बड़ा फर्क आप देखेंगे इस्लाम की खिलाफत में और आज के दौर में, सख्ती जो होती थी ना मिजाज की वो नरमी में बदल जाती थी। पहले सख्त होते थे। हजरत उमर को जब खलीफा बनाया गया तो कुछ लोगों ने इतराज किया कि उमर खलीफा बन रहे हैं, लोगों की तो सख्ती आ जाएगी। तो क्या कहा था अबू बकर ने कि खिलाफत की जिम्मेदारी उमर को नरम कर देगी। और उमर का ये हाल हो गया था कि अल्लाह के नबी की जिंदगी में कितनी स्ट्रांग पर्सनैलिटी थी उनकी और साहिब इल्हाम शख्स हैं ये, लेकिन खिलाफत के दौर में इतने रकीकुल कल्ब हो गए थे कि रोते रहते थे, यहां से आंसुओं के निशान पड़ जाते थे उनके। खशियत, ये कोई छोटी बात है, अल्लाह जिम्मेदारियां देता है तो बोझ से सर झुकते हैं। तो इस्लाम जब आएगा तो आप देखिएगा अपनी पूरी बरकत और खैर लेकर आएगा। आज हमें उसी वक्त का इंतजार है, अल्लाह हमारी जिंदगी में ये ले आए। अब आपके बच्चों ने बचपन से यही देखा, किताबों में डेमोक्रेसी पढ़ी, हो सकता है सोशियोलॉजी के बुक में पूरा तरीका हो, किसी ने अगर सियासत या कह लीजिए क्या बोलते हैं सियासत को इंग्लिश में, पॉलिटिक्स ले भी लिया, पॉलिटिकल साइंस मैंने खुद भी ली थी एक मौके पे। अब उसको क्या पता इस्लाम क्या, क्योंकि इस्लाम आज अमली तौर पे नाफिज ही नहीं है। तो जरूरत है इस वक्त रिवाइवल ऑफ रिलीजन की। ये सारा कुछ जो आप पढ़ सुन रहे हैं ना, छोटी छोटी चीजें, इसको देखकर सामने चलते हुए देखें कि किस तरीके से आज हमें काम करने की जरूरत है। आज तो ऐसे नहीं लग रहा कि कंधों पे बोझ ही बढ़ गया। अच्छा, पूरी दुनिया से छोड़ें चलें अपने मुल्कों से, पहले तो जमहूरियत खत्म करनी है। अभी तक हम छोटे छोटे गोल लेकर बैठ गए थे ना, अच्छा जी सोके ये भी कर लेंगे वो भी, चलो कुछ ना कुछ दावत तो दे ही रहे हैं। आज पता चला कि डेमोक्रेसी की सूरत में इस्लाम ने आना ही कोई नहीं है, तो अब आप कैसे अपने मर्दों को ओवरनाइट और वीकेंड्स पे भी जॉब पे मशवरे दें और ना काम कर लूं बेगम, कुछ और ना कमा लूं। आज हमारे मर्दों को इस चीज में आप देखिए कितना ज्यादा अपने आप को स्पेशलाइज करने की जरूरत है। सियासत में जाने की जरूरत है आज मुसलमानों को, ताकि अपनी आवाज को बुलंद करें। अल्लाह ताला ही हमारे हाल पे रहम कर दे। यहां पे रुकेंगे, वक्त पूरा हुआ, कल के टॉपिक अभी बता देती हूँ, जिसके हलाल भी कल है, रिश्वत भी कल है, सूद का मौजू कल आ रहा है मामलात में, और फिर सबसे बढ़ के हकूकुल इबाद। ماں باپ بیوی بچے شوہر جس کو لا سکے جو آتا ہے ضرور لے کے آئیے ساتھ اپنے کیونکہ پورے ٹاپک کا ایک خلاصہ بھی ہوگا اللہ تعالی ہمارے لیے وہ آسانی کرے سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک السلام علیکم و رحمۃ اللہ وبرکاتہ